प्रदेश नम्बर 7 को विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्जसँगै अनलाइन र मोबाइलमा समेत प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सहकर्मी रोशन भट्ट र सीताराम ओझाको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। अस्पताल सञ्चालन र व्यवस्थापनको जिम्मा प्रदेश सरकारको मातहतमा आएसँगै सेती अञ्चल अस्पताल स्तरोन्नतिको मुद्दा फेरि चर्चामा, भएकै दरबन्दी रिक्त रहेका बेला 500 शय्याको बनाउने प्रदेश सरकारको दावी। महाकाली सिँचाइ आयोजनाको काम सुस्त हुँदा पनि स्थानीय तहका जनप्रतिनिधिसँगै प्रतिनिधि र प्रदेश सभाका सदस्यहरू मौन, बजेट न्यून विनियोजन हुँदा समेत कसैले आवाज उठाएनन्। मुख्यमन्त्रीको कार्यालयले निशुल्क निर्माण हुने वेबसाइटमा 1,84,000 खर्च गरेपछि सार्वजनिक गर्नुपर्ने सूचना लुकायो, कर्मचारीद्वारा सूचना हकको गलत व्याख्या। र सरकारले सञ्चालन गरेको कृषि बिमा कार्यक्रमप्रति कैलालीका किसानको आकर्षण बढ्न सकेन, कार्यक्रम लागू भएको 3 वर्षसम्म बाली बिमा गर्ने किसानको सङ्ख्या 104 जना मात्रै। कञ्चनपुरमा एक बालिकाको बलात्कारपछि हत्या भएको छ। भीमदत्त नगरपालिका 18 निम्बु खेडाकी 13 वर्षीय निर्मला पन्तको हत्या भएको हो। हिजो अपराह्न 12 बजेतिर घरबाट साथीको घरमा जान भनेर हिँडेकी पन्त साँझसम्म घर नफर्किएपछि परिवारले खोज तलासी गर्न प्रहरीलाई खबर गरेपछि खोजबिन गर्दा उनी मृत अवस्थामा फेला परेकी हुन्। प्रहरीले खोज तलासी गर्दा आज बिहान घरदेखि 100 मिटरको दूरीमा रहेको खोलापारीको उखुबारीभित्र उनको हत्या गरेर फालिएको अवस्थामा शव भेटिएको छ। प्रहरीले आज बिहान खोज तलास गर्ने क्रममा एकजना शङ्कास्पद युवकलाई पक्राउ गरेपछि उनको हत्या गरेको अवस्थामा शव भेटिएको हो।
प्रदेशभरिका अस्पताल सञ्चालन र व्यवस्थापनको जिम्मा प्रदेश सरकारको मातहतमा आएसँगै सेती अञ्चल अस्पताल स्तरोन्नतिको मुद्दा फेरि बहसमा आएको छ। अस्पताल विकास समितिलाई भङ्ग गर्दै अब अस्पताल सञ्चालन र व्यवस्थापनको जिम्मा प्रदेश सरकारको मातहतमा छ। प्रदेश सरकारले भने 500 शय्याको बनाउनका लागि अध्ययन भइरहेको दावी गरेको छ। अहिले प्रदेश नम्बर 7 का सामाजिक विकास मन्त्री, मन्त्रालयका अन्य कर्मचारीहरू पनि हरेक कार्यक्रममा सेती अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नति गर्ने दावी गर्दै आएका छन्। तर स्थापना कालदेखि नै दरबन्दी पूर्ति नभएको र स्तर उन्नतिको आश्वासन पूरा हुनेमा स्वयं अस्पताल प्रशासन पनि ढुक्क छैनन्। यसअघि चुनावका बेला पनि उम्मेद्वारहरूले अस्पतालको स्तर उन्नति भइसकेको दावी गरेका थिए भने कतिपयले भने 500 शय्याको बनाउने आश्वासन बाँडेका थिए। सहकर्मी नवराज पनिरको रिपोर्ट।
प्रदेशभरिका सबै अस्पताल प्रदेश सरकारको मातहतमा आएसँगै सेतेञ्चल अस्पतालको स्तरोन्नतिको मुद्दा फेरि चर्चामा आएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयले त अस्पताललाई 500 शय्याको बनाउनका लागि अध्ययन भइरहेको दावी गरेको छ। हुन त सेतेञ्चल अस्पताललाई 3 वर्ष अगाडि नै अध्ययन गरी तत्कालीन समयमा क्षेत्रीय अस्पताल बनाउनका लागि स्वास्थ्य मन्त्रालयले उपयुक्त भएको ठहर गरिसकेको थियो। अहिले 500 शय्यामा स्तरोन्नति गर्नका लागि अध्ययन भइरहेको दावी छ प्रदेश 7 का सामाजिक विकास मन्त्री दीर्घ सोडारीको।
500 शय्याको अस्पताल बनाउन अध्ययन गर्दैछौँ, बजेटमा छुट्याएको छौँ। त्यसको रिफरल र ठुलो अस्पताल सेतेञ्चल अस्पताल भएकै कारणले यसको विकल्प छैन।
प्रदेश सरकारले 500 शय्याको अस्पताल बनाउने दावी गरिरहेका बेला अस्पताल प्रशासन भने स्थापना कालदेखि नै भएकै दरबन्दी पनि पूर्ति नहुँदा समस्यामा छ। प्रदेश 7 कै रेफरल अस्पतालको रूपमा रहेको सेतेञ्चल अस्पतालमा 3.5 दशक पुरानो दरबन्दी पनि पूर्ति भएको छैन। सेतेञ्चल अस्पतालमा 11 जना विशेषज्ञ सहित 18 जनाको दरबन्दी रिक्त छ, जसले गर्दा अस्पतालको सेवा प्रवाह सन्तोषजनक छैन भने प्रदेशवासीहरू अन्य क्षेत्रका अस्पतालमा धाउन बाध्य छन्। अस्पताल प्रशासनले अस्पतालको यथार्थ अवस्था पनि प्रदेशको सामाजिक विकास मन्त्रालयलाई बुझाइसकेको छ। सेतेञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सजन केसी।
हालको लागि त समिति विघटन भन्ने पत्राचार आइसकेको र त्यसो व्यवस्थापन, कर्मचारी व्यवस्थापन, आर्थिक व्यवस्थापन र प्रशासनिक व्यवस्थापन सबै प्रदेश सरकारले हेर्ने भन्ने परिपत्र गरिसकेको सन्दर्भमा हामीले प्रदेशमा पदाधिकारीहरूसँग भेटेर यस अस्पतालमा भएका कार्य क्रियाकलाप कार्यक्रमहरूको बारेमा वस्तुगत स्थिति बताइसकेको अवस्थामा छ र उहाँहरूको यसपछिको निर्देशन के हुन्छ त्यसको हामी वेट एन्ड वाचमा छौँ।
सेतेञ्चल अस्पताललाई 300 शय्याको बनाउने निर्णय मन्त्री परिषदले नै गराएको भन्दै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा प्रचार गरिएको 9 महिनासम्म पनि अस्पतालले स्तरोन्नतिको पत्र पाएको छैन। कङ्ग्रेस नेत्री आरजु राणाले 300 शय्याको अस्पताल अस्पताल बनाउने निर्णय गराएको भन्दै प्रचार गर्दा वाम गठबन्धनका उम्मेद्वार नारदुनी राणाले 500 शैयाको प्रादेशिक अस्पताल बनाउने दावी गर्नुभएको थियो। अहिले पनि प्रतिनिधि सभा सदस्य राणा 300 शैयामा आफ्नै पहलमा स्तरोन्नति भइसकेको दावी गर्नुहुन्छ, तर त्यसको आधिकारिक जानकारी अस्पताल प्रशासनलाई छैन।
आधिकारिक पत्राचार गरिसकेको पत्र आइसकेको छैन सामाजिक विकास मन्त्रालयबाट। उहाँहरूलाई हामीले इन्फर्मल्ली कुरा गर्दा चाहिँ उहाँहरू पनि त्यसको परिप्रेक्ष्यमा प्रक्रियागत नै हुनुहुन्छ भन्ने छ, र हामीले चाँडोभन्दा चाँडो त्यसको निर्देशनको लागि हामी उहाँहरूलाई आदेशको लागि चाहिँ माग गरेको छ। मेसुको पोस्ट पनि खाली रहेको हुनाले 11 तपाईँ मेसु चाहिन्छ भन्ने हाम्रो माग हो, र मन्त्रीज्यूको पनि माग त्यही रहेको कारणले अब निकट सामाजिक विकास मन्त्रालय अन्तर्गत नै अब सामाजिक विकासको खटन पटनमा र उहाँहरूले पनि सञ्चालन सम्बन्धी सबै हेर्ने भएको हुनाले पाउँछु भन्ने हामीले आशा गरेका छौँ।
प्रदेश अन्तर्गत साबिकका अञ्चल अस्पताललाई प्रादेशिक रूपमा विकास गरिने निर्णय भएसँगै अन्य प्रदेशले स्तरोन्नतिको योजना बनाइसकेका छन्। अन्य प्रदेशका मन्त्रालयहरूले अहिले अञ्चल अस्पतालको सेवा, जनशक्ति, पूर्वाधार, उपकरणको अवस्था अध्ययन गरिसकेका छन्। तर प्रदेश 7 भने प्रदेश सरकार स्थापना भएदेखि नै मन्त्रीदेखि मुख्यमन्त्री सम्मले सेती अञ्चल अस्पतालको पटक पटक अनुगमन गरेका छन्। स्तरोन्नतिको लागि भने ठोस पहल भएको छैन, तर सामाजिक विकास मन्त्री सोडारीको दावी यस्तो छ।
यो आर्थिक वर्षको बजेटमा अध्ययन पनि सुरु गरेका छौँ, कामलाई पनि अगाडि बढाउनेछौँ। हामी गेटा मेडिकल कलेज आगामी आर्थिक वर्षदेखि त्यहाँ पढाइ पनि सुरु हुने पर्ने हामी त्यसलाई र यसलाई जोडेर यसलाई औषधि उपचार केन्द्र बनाउनु छ, उसलाई अध्ययन केन्द्र बनाएर समन्वयकारी ढङ्गले
विगतमा केन्द्रीकृत शासन प्रणालीका कारण सेतीअञ्चल अस्पताललाई स्तरोन्नति गर्न नसकिएको भन्दै यस क्षेत्रका नेताहरू पन्छिए। अब सेतीअञ्चल अस्पताललाई कस्तो बनाउने जिम्मा प्रदेश सरकार र यसै क्षेत्रका नेताहरूको मातहतमा आएको छ। अब पनि अस्पतालको स्तरोन्नति भएन भने प्रदेश सरकार र मन्त्रीहरूले पन्छिने बाटो भने पाउने छैनन्। दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरू, धनगढी।
महाकाली सिंचाई आयोजना तेस्रो चरणको काम सुस्त हुँदा पनि स्थानीय तहका जनप्रतिनिधिसँगै प्रतिनिधि र प्रदेशसभाका सदस्यहरू मौन बसेका छन्। स्थानीय तहका जनप्रतिनिधिहरू, प्रदेश सरकारका सदस्य र प्रतिनिधि सभाका सदस्यहरूले महाकाली सिंचाई आयोजनालाई तीव्रताका साथ अगाडि बढाउनका लागि पहल नगर्दा आयोजनाको काम सुस्त छ। अर्बको कामका लागि टेन्डर भइसक्दा समेत न्यून बजेट आएका कारण निर्माणको काम प्रभावित हुने स्थिति हुँदा पनि कुनै तहका जनप्रतिनिधिले पहल गरेका छैनन्। यस सम्बन्धी एक रिपोर्ट।
यो आर्थिक वर्षमा बजेटको कुरा गर्नुहुन्छ भने एकदम दयनीय स्थिति छ, त्योबाट केही पनि काम गर्न सकिने अवस्था देखिँदैन। 29 करोड रुपियाँ बजेट विनियोजन गरेको छ, त्यो भनेको पोहोर भन्दा पनि 18 करोड रुपियाँ कम भयो। 3 अरब जतिको ठेक्का लागेको छ, बजेट चाहिँ 29 करोड छ। मुआवजाको लागि नै पनि हामीलाई 40-50 करोड चाहिनेमा मुआवजालाई नै नपुग्ने अवस्था छ। कसरी काम अगाडि बढाउने भन्ने चाहिँ एकदम चिन्ताको विषय छ यो कालो आर्थिक वर्षमा त।
महाकाली सिंचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजन इन्जिनियर वीर सिंहधामी, महाकाली सिंचाइ आयोजना तेस्रो चरण अन्तर्गत मूल नहरको काम सुरु भएको 12 वर्षमा 13 किलोमिटर मात्रै बनेको अवस्थामा यसलाई गति दिनका लागि 3 वटै तहका जनप्रतिनिधिहरूले चासो नदेखाएका हुन्। कञ्चनपुरका स्थानीय तहका जनप्रतिनिधिसँगै प्रतिनिधि र प्रदेश सभा सदस्यहरूले महाकाली सिंचाइ आयोजनाको निर्माण कार्यलाई तीव्रता दिनका लागि उदासीनता देखाएका हुन्। प्रतिनिधि सभा सदस्य डाक्टर दीपक भट्ट,
तेस्रो चरणबाट चौथो चरणमा जाने गरी अब यो बहुवर्षीय योजना हो अगाडि बढाउनका लागि विगतमा हामीले धेरै एफोर्ट लगाएका छौँ, तर मूल कुरो सर्वमध्येबाट भारतीय भूमि छ, त्यहाँ नहर निर्माण गरेर मूल प्रस्थान बिन्दुमा नहर नखुलुन्जेलसम्म यतापट्टिको हाम्रो त 1 अरब 60 करोडको त संरचना निर्माण भइसक्यो। अगाडि बढ्दै जाने अब एकै वर्ष धेरै काम हुने पनि होइन, त्यस हिसाबले यसलाई हामीले थोरै स्लोडाउन गर्नुपर्ने किन देख्यो भने पहिला अलिकति कुटनीतिक पहल गरेर टनकपुर बाँधबाट नहर खोलिदिने होइन, त्यहाँ नहर बनाइदिने 1200 मिटरको त्यो कामको टुङ्गो अगाडि नबढिकन कामलाई चाहिँ अगाडि बढाउन सकिँदैन भन्ने हिसाबले पनि भएको छ, र प्रधानमन्त्रीजीको भारत भ्रमणमा पनि त्यो विषय एकदम सिरियसली उठेको हो।
हालसम्म करिब 13 किलोमिटर नहर निर्माणमा 2 अर्ब खर्च भइसकेको अवस्थामा चालु आर्थिक वर्षमा 3 अर्बको काम गर्नका लागि टेन्डर स्वीकृत भएको छ, तर सरकारले 29 करोड मात्रै बजेट दिँदा आयोजनाको काम अझ सुस्त हुने स्थिति आउँदा पनि जनप्रतिनिधि, प्रतिनिधि र प्रदेश सभा सदस्यहरूले पहल नगरेका हुन्। 3 करोड नेपालीको लागि डाक्टर गोविन्द केसी अनसन बस्दा उहाँका विरुद्ध चरको विरोध गर्नुभएका प्रतिनिधि सभा सदस्य नरबहादुर धामी आफ्नै जिल्लाको आयोजनाको लागि बजेट नआउँदा चुइक समेत बोल्नु भएको छैन।
नयाँ खन्ने कुरामा कहाँ कहाँ हो के हो जग्गा कति पर्छ त्यसको सबै ऊ गर्छौँ भनेर सरकारले सबै कुरा पाइसकेका छैन
भनेपछि हजुरतर्फबाट केही त्यस्तो पहल भयो कि भएन त?
होइन, त्यस्तो पहल त अहिले पहल केमा गर्ने भन्ने हो, तत्काल पहल हुने त्यसो नक्सा अनुसार त्यसलाई अगाडि बढाउने, त्यहाँ परेका जग्गाहरू छन् त्यो जग्गाहरूको मुआवजा चाहनेर कति दिने हो त्यो बारेमा अझै छलफल हुन बाँकी छ कि त्यो योजनाका निम्ति त बजेट घटाउने भन्दा पनि त्यसलाई कम्तीमा त्यसलाई बढाएरै लानुपर्छ भन्ने हो नि हाम्रो त।
आयोजना अन्तर्गत ब्रह्मदेवदेखि चुरेफेदी हुँदै कैलालीको गेटा र कञ्चनपुरको त्रिभुवन बस्तीसम्म 151 किलोमिटर मूल नहर निर्माण
निर्माण गर्दै सोनरबाट झन्डै 40,000 हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य पूरा हुन धेरै समय लाग्ने देखिएको छ। खेतीयोग्य जमिनलाई सिंचाई सुविधा पुर्याउनका लागि निर्माण भइरहेको आयोजना अहिलेकै गतिमा अगाडि बढेमा कम्तीमा 40 वर्ष भन्दा बढी समय लाग्ने देखिएको छ। भएको जग्गा सो अवधिमा प्लटिङ गर्दै सकिएमा आयोजनाको औचित्य नहुने अवस्थामा पनि प्रदेश र संघीय सरकारका सदस्यहरूले ध्यान दिएका छैनन्। प्रतिपक्षी दल नेपाली कंग्रेसले आफूले आयोजना सुरु गरेको दावी गराए पनि त्यसका लागि कञ्चनपुरबाट राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्ने नेताहरूले प्रतिपक्षमा भएको भन्दै चासो देखाउन छोडेका छन्। तर पूर्व मन्त्री रमेश लेखकको भनाई यस्तो छ,
आफै भए पनि यो परियोजना अगाडि बढाउने भनेर नेपाल सरकारले निर्णय गरेर यो योजना अगाडि बढाएको, सिंचाईको मात्रै कुरा छैन, यसमा धेरै चाहिँ त पारी नियन्त्रणको कम्पोनेन्ट पनि छ, यसले चाहिँ त सिंचाई पारी नियन्त्रण यातायात सबै कुरालाई यसले सहजता प्रदान गर्ने भएको हुनाले यो अत्यन्त महत्त्वपूर्ण योजना छ। पछिल्लो समयमा यो योजनालाई कम प्राथमिकतामा राखेको छ, यो अत्यन्त खेदपूर्ण कुरा हो। अहिले हामी पार्लियामेन्टमा छैनौँ, पार्लियामेन्ट भन्दा बाहिरबाट म लगातार बोलिराखेका छु, जो योजना हो महत्त्वपूर्ण योजना हो, यसलाई हामीले जुन प्राथमिकतामा राखेका थियौँ त्यो प्राथमिकताबाट यसलाई चाहिँ त तल झारिएको छ, यो अत्यन्त चाहिँ त आपत्तिजनक छ।
सन् 2001 11 अर्ब लागत अनुमान गरिएको आयोजनाको 2015 लागत अनुमान बढेर 27 अर्ब पुगेको छ। आयोजना सुरु गर्दा 2018 सक्ने लक्ष्य राखिएकोमा अहिले पनि 2022 सक्ने लक्ष्य राखिएको छ। अहिलेकै गतिले काम भए कम्तीमा 40 वर्ष भन्दा बढी समय लाग्ने देखिँदा पनि चुनावी नारा बनाउने जनप्रतिनिधिहरूले सरकारका विभिन्न निकाय र तहमा पुग्दा पनि पहलका लागि उदासीनता देखाउँदै आएका छन्। यसबारेमा प्रतिक्रिया माग्दा कञ्चनपुरबाट प्रतिनिधि सभा सदस्य तथा मन्त्री बिना मगर सहित प्रदेश सभामा रहेका अधिकांश सदस्यहरूलाई पटक पटक सम्पर्क गर्दा पनि उहाँहरू सम्पर्कमा आउन चाहनु भएन। दिनेश एफएम 93.8 मेगाहर्जका लागि सीताराम ओझा, धनगढी।
आज गुरु पूर्णिमा शिक्षा सिप र संस्कार दिने गुरुप्रति श्रद्धा व्यक्त गरी मनाइएको छ। शिक्षा सभ्यता तथा संस्कृति एवं नैतिक विकासमा गुरुवर्गको देहलाई स्मरण गर्दै हरेक वर्ष असार शुक्ल पूर्णिमाका दिन गुरुप्रति सम्मान र श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाउने गरिन्छ। यस्तै गुरु पूर्णिमाकै अवसरमा धनगढीको पञ्चोदय माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूले गुरुहरूलाई सम्मान गरेका छन्। पञ्चोदयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूको आयोजनामा भएको कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो। यस्तै गुरु पूर्णिमाकै अवसरमा शिवपुरी उत्तर रामेश्वरम ज्योतिलिङ्ग धाममा पनि गुरु पूजन कार्यक्रम आयोजना गरिएको छ। यस्तै लक्ष्मीनारायण मन्दिरमा पनि गुरु पूर्णिमाकै अवसरमा कार्यक्रमको आयोजना गरिएको थियो। कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका वडा नम्बर 6 रहेको वीणा मन्दिर विद्यालयमा वृक्षारोपण गरिएको छ। आज गुरु पूर्णिमाको अवसर विद्यालयमा वृक्षारोपण गरिएको हो। विद्यालयको खाली चौरमा विभिन्न किसिमका 200 बिरुवाहरू रोपिएको छ।
तपाईँ प्रदेश नम्बर 7 को खबर सङ्गालो दिने खबर सुन्दै हुनुहुन्छ। अब एकैछिन ब्रेकको पालो। ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबरहरू।
निशुल्क निर्माण हुने वेबसाइट प्रदेश 7 को मुख्यमन्त्री तथा मन्त्री परिषदका कर्मचारीले 1,84,000 भुक्तानी दिँदै मनाइएको बारेमा सूचना दिने आनाकानी गरेका छन्। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको वेबसाइट निर्माणमा गरिएको खर्चको विषयमा दिनेश खबरले सूचना मागेकोमा अधुरो सूचना दिँदै वास्तविकता कर्मचारीले लुकाउन खोजेका हुन्। निशुल्क निर्माण हुने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको वेबसाइट निर्माणमा 1,84,000 भुक्तानी दिएको भए पनि सूचनाको हकको गलत व्याख्या गर्दै कर्मचारीहरूले सूचना लुकाएका हुन्। सहकर्मी कमल साउतको रिपोर्ट।
सूचनाको हक सम्बन्धी एन 2064 को दफा 3 उपदफा 3 ग र न लाई देखाउँदै दिनेश खबरले मागेको सूचना दिन मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आनाकानी गरेको हो। दिनेश खबरले असार 28 गते सूचनाको हक सम्बन्धी एन 2064 को दफा 5 को 3 बमोजिम मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको वेबसाइट निर्माणका सम्बन्धमा सचिव स्तरीय बैठकको निर्णयको प्रतिलिपि, सम्झौताको प्रतिलिपि, वेबसाइट निर्माणमा भुक्तानी र निर्माण कम्पनीको पूर्ण विवरणको प्रतिलिपि माग गरेकोमा सो सूचनाको हक सम्बन्धी एन 2064 को 3 उपदफा 3 को गमा आर्थिक व्यापारिक तथा बौद्धिक हित वा बैंकिङ वा व्यापारिक गोपनीयता गम्भीर आघात पुग्ने सूचना दिन नहुने उल्लेख गरेको कुरालाई आफ्नै शैलीमा व्याख्या गर्दै सूचना लुकाएको हो। उपदफा 3 को नमा व्यक्तिगत गोपनीयता र व्यक्तिको जीव ज्यान सम्पत्ति स्वास्थ्य वा सुरक्षामा खतरा पुग्ने सूचना दिन नमिल्ने उल्लेख गरिएको अवस्थामा सचिव स्तरीय बैठकले गरेको निर्णयहरू सार्वजनिक गर्नुको सट्टा लुकाउनुले मिल्ने महत्व तत्वमा अनियमितता गरिएको कुरालाई थप मलजल बनाएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सूचना अधिकारी देवेन्द्र बहादुर कार्की, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको प्रादेशिक सहयोग इकाइको कार्यालय धनगढीले निशुल्क वेबसाइट निर्माणको काम सकेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको वेबसाइट निर्माणका विषयमा सचिव स्तरीय बैठकले समेत सहयोग इकाइलाई निर्माणको जिम्मा दिने निर्णय गरेको थियो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रवक्ता विशान सिंह थापाले सचिव स्तरीय बैठकको बारेमा जानकारी दिए पनि अनियमितता र मिलमहत्वको विषयमा बोल्न मान्नु भएन।
त्यो त यहाँबाट मलाई थाहा हुन्थ्यो, त्यो त तपाईँले लेखाबाट माग्नुभयो, त्यो सूचना माग्नु त्यसैबाट जानकारी हुन्छ। यहाँ चाहिँ मतलब प्रदेश सचिव स्तरीय बैठकको कुरो चाहिँ मैले गरेँ। चैत्र पाँच गतेको प्रदेश सचिव स्तरको बैठकले के भनेको छ भनेपछि, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको यो एलजिसिडिबी भन्ने कार्यक्रमका संयोजक नरेन्द्र सिंह विष्ट वेबसाइटको लागि आर्थिक तथा प्राविधिक सहयोग माग्ने निर्णय भएको छ।
प्रदेश सचिव स्तरीय बैठकले प्रदेशका 10 सरकारी कार्यालयहरूको वेबसाइट एकै प्रकारका बनाउने निर्णय गरेको थियो। सचिव स्तरीय बैठकले जिम्मा दिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको प्रादेशिक सहयोग प्रदेश नम्बर 7 सबै सरकारी कार्यालयहरूका वेबसाइट निर्माण पनि गरेको छ। तर निजी कम्पनीलाई सरकारी ढुकुटीबाट लाखौं रकम भुक्तानी दिँदै अनियमितता गरेको कर्मचारीहरूले सूचना लुकाउन नपाउने राष्ट्रिय सूचना आयोगले जनाएको छ। राष्ट्रिय सूचना आयोगकी प्रवक्ता यशोदा देवी तिमल सेना, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका निजी कम्पनीले बनाएको एउटा र प्रादेशिक सहयोग इकाइले बनाएको अर्को गरी दुईवटा वेबसाइट भएका छन्। तर मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कर्मचारीहरूको दबावमा इकाइले बनाएको वेबसाइट सार्वजनिक गरिएको छैन भने मिलमहत्वमा अनियमितता गरिएको आशंका गरिएको निजी कम्पनीले निर्माण गरेको वेबसाइट पनि बन्द गरिएको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि कमल साउद धनगढी।
प्रदेश नम्बर 7 को खबर संगालो दिनेश खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो। ब्रेकपछि समाचारमा स्वागत छ। फेरि पनि खबरकै सिलसिला।
भुटीको आदर्श गाउँपालिकामा इलाका प्रहरी कार्यालय स्थापना भएको छ। लामो समयदेखि प्रहरी चौकीको पहुँच भन्दा टाढा रहेको आदर्श गाउँपालिकामा क वर्गको प्रहरी कार्यालय स्थापना भएको हो। आदर्श गाउँपालिका भित्र पर्ने साबिकका गाविसहरूलाई इलाका प्रहरी कार्यालय दिपाइल र डौड प्रहरी कार्यालय र डौड प्रहरी चौकीले हेर्ने गरेको थियो। इलाका प्रहरी कार्यालय स्थापना भएपछि त्यस क्षेत्रको शान्ति सुरक्षाको अवस्था राम्रो हुने डुटीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले बताउनुभयो। प्रहरी र समुदाय एक अर्काको परिपूरक भएकोले दुवैको आपसी समझदारी र सहयोग हुन आवश्यक रहेको डोटीका निमित्त प्रहरी प्रमुख डीएसपी लालबहादुर धामीले बताए। कवर्गको इलाका प्रहरी कार्यालय स्थापना भएपछि प्रहरी निरीक्षक सहित 52 जनाको दरबन्दी कायम हुने भएको छ।
कैलाली जिल्ला अदालतले आर्थिक वर्ष 74-75 57% मुद्दा फर्छौट गरेको छ। अदालतमा दर्ता भएका विभिन्न प्रकारका 1776 मुद्दामध्ये 992 मुद्दा फर्छौट गरेको हो। कैलाली जिल्लामा आर्थिक वर्ष 74-75 देव्यानीका 400, फौजदारीका 770, निषेधाज्ञाका 20 गरी 1190 र आर्थिक वर्ष 73-74 जिम्मेवारी सरिआएका 586 गरी 1776 मुद्दा दर्ता भएका थिए। अदालतले देव्यानीका 328, फौजदारीका 651, निषेधाज्ञाका 17 र विविध दुईवटा मुद्दा फर्छौट गरेको छ। अदालतले देवयानीका 346, फौजदारीका 416, निषेधाज्ञाका 15 र विविध 1 गरी 778 मुद्दा फर्छौट गर्न बाँकी रहेको अदालतले जनाएको छ।
सरकारले डाक्टर गोविन्द केसीले उठाएका माग सम्बोधनका लागि गरेको सम्झौताको सो स्फूर्त युवा दबाव समूह धनगढीले स्वागत गरेको छ। 3 करोड नेपालीको हितमा डाक्टर केसीले उठाएका माग सम्बोधन हुनुपर्ने भन्दै विभिन्न दबावमूलक कार्यक्रम गर्दै आएको दबाव समूहले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सरकारको निर्णयको स्वागत गरेको हो। सो स्फूर्त युवा समूहले धनगढीमा डाक्टर केसीले अनसन सुरु गरेकै दिनदेखि दबावमूलक कार्यक्रम गरेको थियो।
आज शुक्रबार, अब साप्ताहिक स्तम्भ कृषि खबरको पालो।
नमस्कार, साप्ताहिक स्तम्भ कृषि खबरमा स्वागत छ, म जनक विष्ट। सरकारले सञ्चालन गरेको कृषि बीमा कार्यक्रम प्रति कैलालीमा किसानको आकर्षण बढ्न सकेको छैन। किसानलाई थप सुविधा दिने उद्देश्यले सरकारले 2069 सालबाट सुरु गरेको कृषि बीमा कार्यक्रम 2072 सालदेखि कैलालीमा लागू भए पनि 3 वर्ष बितिसक्दा समेत यसतर्फ किसानको आकर्षण बढ्न नसकेको हो। कार्यक्रम लागू भएको 3 वर्षसम्म पनि कैलालीका 104 जना किसानले मात्र बाली बीमा गरेका छन्। जिल्लामा आलु खेती, मसुरो खेती, तरकारी बाली, उखु बाली र मेवा खेती गर्ने 104 जना किसानले 191 हेक्टर क्षेत्रफलको मात्र बाली बीमा गरेको बताउँदै राष्ट्रिय बीमा कम्पनी धनगढी शाखाका कृषि तथा पशु प्राविधिक डम्मर ओझा:
हालसम्म कैलाली जिल्लामा चाहिँ तपाईँको कृषि बीमा चाहिँ किसान संख्या 104 चाहिँ तपाईँको 191 हेक्टरमा चाहिँ विभिन्न बालीहरूमा चाहिँ कृषि बीमा भएको छ, जसमा तरकारी बाली, फलफुल बाली, दलहन बाली लगायत अन्य बालीहरूमा पनि कृषि बीमा हुँदै आएको छ।
कृषि बीमा गर्दा 25% शुल्क किसान र 75% सरकारले तिर्ने व्यवस्था छ। देशलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले कृषि बीमा मार्फत किसानहरूलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्न खोजे पनि कैलालीमा भने कार्यक्रम प्रभावकारी हुन नसकेको हो। कृषि बीमा कार्यक्रम राम्रो भए पनि सरकारी निकायकै व्यवस्थाका कारण धेरै किसान यसबारेमा अनभिज्ञ रहेका छन्। गत वर्ष आलु खेतीको कृषि बीमा गर्नुभएका कैलालीको घोडाघोडी नगरपालिकाका किसान पुष्कर बहादुर बम:
खेतीहरू नष्ट भएर गयो भनेदेखि भोलि बिमाले दिने कुराहरू हुन्छ र चाहिँ त्यसमा पनि सुरक्षित हुन्छ भनेर हामीले कृषि बिमा गरेको। कृषि बिमा गर्नु एकदम जरुरी पनि हामीले देखेका छौँ, तर चाहिँ अब कृषकहरूले धेरै कुराहरू नबुझेर पनि कृषि बिमा गरेका छैन। त्यसो भएर कृषकहरूलाई बुझाउनलाई र आफ्नो सुरक्षाको लागि चाहिँ यो कृषि बिमा गर्नुपर्छ भन्ने हो।
विगतमा साबिकका जिल्ला कृषि विकास कार्यालय र पशु सेवा कार्यालयले कृषि बिमा कार्यक्रममा सहयोगी भूमिका खेल्दै आएकोमा दुवै निकाय अहिले स्थानीय तह मातहत गइसकेका छन्। त्यसकारण अब कृषि बीमाको फाइदा र महत्वबारे किसानलाई स्थानीय तहहरूले बुझाउन सक्नुपर्ने बताउनुहुन्छ। फेरि एकपटक राष्ट्रिय बीमा कम्पनीका कृषि तथा पशु प्राविधिक डम्मर ओझा:
स्थानीय निकायमा चाहिँ अब कृषि तथा पशु प्राविधिक चाहिँ प्रत्येक वडामा भनिएको छ, प्रत्येक वडामा चाहिँ सर्वप्रथम पदपूर्ति गर्नु, उहाँले चाहिँ कृषि बीमा सम्बन्धी किसानलाई चाहिँ जनचेतना कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नु पर्यो। अनि दोस्रो कुरा अब स्थानीय निकाय भन्छ, स्थानीय निकायमा चाहिँ त्यहाँ अब कृषिको स्टाफ नै हुँदैन, कृषिको पनि छैन, पशुको पनि छैन, त्यसले गर्दाखेरि चाहिँ अलिकति समस्या हुँदै आएको छ।
किसानले लगाएको बाली र पालेको पशुको बीमा गरे कृषिमा लगानी बढ्ने सम्भावना रहन्छ भने आगलागी, चट्याङ, बाढी पहिरो, हिउँ, असिना र तुसारो लगायतका प्राकृतिक प्रकोपले बाली तथा पशु पंक्षीमा क्षति पुर्याएमा बीमाङ्क रकमको 90% क्षतिपूर्ति पाइन्छ। तर कृषि बीमाको आधारभूत ज्ञान किसानसम्म पुर्याउने जिम्मेवारी पाएको स्थानीय सरकारहरूले अब यसको प्रचार प्रसारमा विशेष ध्यान दिनुपर्ने आग्रह गरिएको छ। हवस् त, साप्ताहिक स्तम्भ कृषि खबर सकियो। अर्को हप्ता नयाँ विषयवस्तु लिएर आउनेछौँ। नमस्कार।
धनगढीमा डान्स रियालिटी सो धनगढी डान्स च्याम्पियनसिपको आयोजना हुने भएको छ। द ट्विन्स अफ कम्प्लिट इन्स्टिच्युट अफ डान्सको आयोजनामा रियालिटी सो हुने भएको हो। लुकेर रहेका नव प्रतिभाको खोजी गर्ने उद्देश्यले प्रदेश नम्बर 7 का मुख्य सरलाई केन्द्रित गर्दै कार्यक्रम गर्न लागेको आयोजक द ट्विन्सका निर्देशक केशव बलारले बताउनुभयो। प्रतियोगिताको पहिलो अडिसन धनगढीमा साउन 26 गते, अत्तरियामा भदौ 2 गते गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले 55,555, उपविजेताले 22,222 र तृतीयले 11,111 रुपियाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।
र बैतडीमा 11 महिना प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरेका सिद्धराज जोशी हेटौडा सरुवा भएपछि आज विदाई गरिएको छ। सबै प्रमुख जिल्ला अधिकारीहरूको विदाई भन्दा जोशीको विदाईको दृश्य भने फरक थियो। जिल्लास्थित सङ्घ संस्था र सञ्चार माध्यमले गरेको विदाई समारोहमा उपस्थित व्यक्तिहरूको आँखाभरि आँसु थियो।
अस्पताल सञ्चालन र व्यवस्थापनको जिम्मा प्रदेश सरकारको मातहतमा आएसँगै सेती अञ्चल अस्पताल स्तरोन्नतिको मुद्दा फेरि चर्चामा, भएकै दरबन्दी रिक्त रहेका बेला 500 सयको बनाउने प्रदेश सरकारको दावी। महाकाली सिंचाई आयोजनाको काम सुस्त हुँदा स्थानीय तहका जनप्रतिनिधिसँगै प्रतिनिधि र प्रदेश सभाका सदस्यहरू मौन, बजेट न्यून विनियोजन हुँदा समेत कसैले आवाज उठाएनन्। मुख्यमन्त्रीको कार्यालयले निशुल्क निर्माण हुने वेबसाइटमा 1,84,000 खर्च गरेपछि सार्वजनिक गर्नुपर्ने सूचना लुकायो, कर्मचारीद्वारा सूचनाको हकको गलत व्याख्या। र सरकारले सञ्चालन गरेको कृषि बिमा कार्यक्रमप्रति कैलालीका किसानको आकर्षण बढ्न सकेन, कार्यक्रम लागू भएको 3 वर्षसम्म बाली बिमा गर्ने किसानको संख्या 104 जना मात्रै।
यस दिनेश खबरका साथमा मेटलाइफ तपाईँसँगै जीवनमा अघि बढ्दै।
हवस् त, प्रदेश नम्बर 7 को खबर सँगालो दिनेश खबर सकिएको छ। राति 10 बजे अर्को दिनेश खबर लिएर उपस्थित हुनेछौँ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला र फलफलको अपडेटका लागि dineshkhabar.com हेर्नुहोला। अहिलेको यो समाचार बुलेटिनबाट सहकर्मी रोशन भट्टसँगै सीताराम ओझा बिदा हुन्छु। नमस्कार, शुभ साँझ।